ये रुकावटें हैं उस जगह पर कि यानी कि जब हम आमने सामने बात नहीं करते तो फलिल्लाहिल इज्जतु जमीआ, यानी जब आप खुदा को पहले करते हैं, चाहे इय्याका नअबुदु में करें, चाहे इय्याका नस्तईनों में करें, या फलिल्लाहिल इज्जतों में करें, तो इसका मतलब यह है कि चाहे बंदगी हो, चाहे मदद हो, चाहे इज्जत हो, इनमें से कोई चीज़ इंडिपेंडेंटली एग्जिस्ट करने वाली रियलिटी नहीं है, बल्कि ये तमाम की तमाम चीज़ें अपनी मानवियत को, अपनी हकीकत को, अपनी हैसियत को अल्लाह से ही डराइव करते हैं और हासिल करते हैं। ठीक है, तो इसका फौरन मतलब क्या हुआ कि जो भी खुदा को छोड़कर इज्जत ढूंढने जाएगा तो वो जिस चीज को भी ढूंढ रहा होगा वो हकीकतन इज्जत नहीं होगी, क्योंकि इज्जत के जो मीनिंग हैं वो अल्लाह से हटकर एग्जिस्ट ही नहीं करते हैं, मौजूद ही नहीं है। और इसी बात को मतलब मैं चाहता हूं कि इंशाअल्लाह आज की नशिस्त में हम क्लेरिफाई कर लें। ठीक है, क्यों? इसलिए कि ये पहला जो टुकड़ा है आयत का, मन कान युरीदुल इज्जत, ये इस बात को बता रहा है कि इज्जत की रिक्वायरमेंट हर इंसान की है और हर वक्त है, यानी एक इंसान भी रूए जमीन पर ऐसा नहीं है जो अपने लिए जिल्लत को पसंद करता हो या जो अपने लिए इज्जत ना चाहता हो। तो ये तुम्हारी एक परमानेंट रिक्वायरमेंट है या ख्वाहिश है, इरादा है, चाहत है, लेकिन अगर उसको तुमने गलत जगह पर जाकर ढूंढा तो अल्टीमेटली क्या होगा? सिर्फ और सिर्फ जिल्लत नसीब होगी। जिल्लत का आसान तर्जुमा हमारी जबान में क्या है? ह्यूमिलिएशन। ठीक है, ह्यूमिलिएशन समझ लें। इज्जत का मायना मैंने बताया था कि इज्जत का मायना ये होता है, लोवी या लिटरल मीनिंग इज्जत के ये हैं कि वो मकाम जिसमें कोई पेनिट्रेट ना कर सकता हो। तो हर इंसान अपने लिए एक ऐसे मकाम का ख्वाहिशमंद होता है कि जिसमें दूसरे पेनिट्रेट ना करें, इसीलिए हरम का तसव्वुर है, इसीलिए इज्जत के साथ जो एक और सिफत जो इज्जत के साथ जुड़ी हुई है वो गैरत है। गैरत और गैरतमंदी, और आपकी खिदमत में मैं अर्ज करूं कि गयूर होना सिफत खुदा है, यानी आजकल की दुनिया में और ख़ास तौर से वेस्टर्न कल्चर और सिविलाइजेशन में गैरत को उठा के खिड़की से बाहर फेंक दिया इन लोगों ने, सिफत गैरत को। और हम लोग भी नऊज़ुबिल्लाह नऊज़ुबिल्लाह, हम में से भी बहुत सारे लोग इनकी अंधी तकलीद और पैरवी में, हम भी इस बारे में ख्याल नहीं। गयूर याद रखिएगा, गयूर सिफत खुदा है, और गयूर का मतलब फ़कत गैरतमंद नहीं है, बहुत ज़्यादा गैरतमंद है। इसीलिए खुदा शिर्क को किसी हालत में कबूल नहीं करता, क्योंकि खुदा गयूर है। खुदा की बारगाह में इस बात की कबूलियत नहीं है कि तुम मेरे आगे भी सजदा करो और किसी गैर को भी आगे भी सजदा करो, और तुम मेरे गैर की मोहब्बत लेकर मेरे पास आओ और उस हालत में मैं तुम्हें कबूल कर लूं। ये गैरत गैर से ही निकला है। ठीक है, तो गैरत का मतलब भी यही होता है कि किसी गैर को इस बात की इजाजत नहीं होना चाहिए कि वो आपकी नामूस पर हाथ डाले, और मुझे मुझमें भी इतनी शराफत होना चाहिए कि मैं गैर की इज्जत और नामूस की हिफाजत और एहतराम करूं। तो ये दोनों वर्ड जो हैं, दोनों सिफतें, गैरतमंद होना, इज्जतदार होना, ये सब आपस में कनेक्टेड है। लेकिन अब बदनसीबी से हम लोग जिस किस्म के लाइफ स्टाइल और जिस चीज़ों में बढ़ते चले जा रहे हैं, वहाँ ये सब तमाम की तमाम चीज़ें, अकदार और ये तमाम चीज़ें हटती जा रही हैं। तो ये मत समझिएगा कि गैरत कोई दकियानूसी लफ्ज़ है, या गयूर होना जो है ये हमारे पुराने नस्लों बाप दादाओं की दकियानूसियत की यादगार है। गयूर सिफत खुदा है, अजीज सिफत खुदा है। तो जो इंसान, यानी कि ये हर इंसान की ख्वाहिश है, और हर वक्त की ख्वाहिश है, 24/7, एवरी सेकेंड इन 365 डेज, हर वक्त हमें इज्जतमंद होना है। तो क्या समझ लो अच्छे तरीके से, फलिल्लाहिल इज्जतो जमीआ, जितनी भी इज्जत है वो, जैसे फिर मैंने वही गलत तरकीब इस्तेमाल की क्योंकि हम बार बार यही बोलेंगे कि इज्जत अल्लाह के लिए, लेकिन कुरान ये नहीं कह रहा, बस अल्लाह के लिए है तमाम की तमाम इज्जत। यानी खुदा से हटकर इज्जत को कहीं भी ढूंढने की कोशिश करने का नतीजा और अंजाम जिल्लत है। ठीक है, ये जो बात है वो ये समझ में आ रही है। अब मैं इसको थोड़ा सा और आगे एक्सपेंड करता हूं। सूरतुल मुनाफिकून, सूरतुल मुनाफिकून की आयत 7-8। सूरतुल मुनाफिकून, आपको पता ही है कि मुनाफिकीन के बारे में नाजिल हुई, और उन मुनाफिकीन के बारे में नाजिल हुई जो खुद मदीने में रसूल अल्लाह के इर्द गिर्द मौजूद थे। एक मुकालमा नकल किया है कुरानी आयतों में, हुमुल्लज़ीना यकूलूना ला तुन्फिकू अला मन इंद रसूलिल्लाहि हत्ता यन्फज़्ज़ू। ये मुनाफिकीन क्या कहते रहते हैं, यकूलूना कहते रहते हैं, बोलते रहते हैं, क्या, ला तुन्फिकू, मत खर्च करो, मत इन्फाक करो, अला मन इंद रसूलिल्लाहि, जो रसूल के आसपास जो लोग हैं, रसूल के पास जो लोग हैं। और इब्तिदा इस्लाम में आपको पता है कि ज़्यादातर हकीकी और सच्चे मोमिनीन गरीब व मुफलिस थे, तो ज़रूरत थी कि उन पर खर्च किया जाए। और ये ज़्यादातर जो मुनाफिकीन थे ये अमीर उमरा, अमीर तबके से इनका ताल्लुक था, इन पर मत खर्च करो, हत्ता यन्फज़्ज़ू, यहाँ तक कि ये रसूल के आसपास से भाग जाए, मुंतशिर हो जाए। ठीक है, अब मैं रफ्ता रफ्ता करके ना आपको उस तरफ इंशाल्लाह ला रहा हूँ कि ये बात तो हमने समझ ली कि इज्जत तमाम की तमाम अल्लाह के लिए, लेकिन ये चीज़ प्रैक्टिकली हमारी लाइफ में कैसे इम्प्लीमेंट होती है, ये अहम है इसको समझना, ताकि ये आयत, ये जुमला कि जो भी इज्जत का ख्वाहिशमंद है पाने का, तो वो जान ले कि अल्लाह ही के लिए तमाम इज्जतें हमारी ज़िंदगियों में कैसे अप्लाई होते हैं। तो इंशाल्लाह मैं उन कुरान के हवाले से ही उन आयतों का आपके सामने ज़िक्र करूँगा कि जिससे ये बात रोशन हो जाए। तो ये मुनाफिकीन है, ये कहते हैं कि मत खर्च करो, और ज़ाहिर है अपने जैसे लोगों के साथ बात करते होंगे, रसूल के इर्द गिर्द मुफलिसीन मोमिनीन है, जिसे एक ज़बान में मुस्तज़ाफ़ भी कहा जाता है, ये वर्ड भी इंशाअल्लाह ज़ेर बहस आएगा। अला मन इंद रसूलिल्लाहि हत्ता यन्फज़्ज़ू, यहाँ तक कि वो रसूल के साथ छोड़ के भाग जाएं। इस किस्म के लोगों की मैंटेलिटी क्या है, इज्जत किससे आती है, मामलात किससे हल होते हैं, माल से। कि अगर तुम माल खर्च नहीं करोगे तो रसूल नाकाम हो जाएंगे, नऊज़ु बिल्लाह। यानी रसूल का काम क्या है, रसूल का काम क्या है, एक इस्लामी इज्तिमा और एक इस्लामी सोसाइटी को क्रिएट करना है। लेकिन अभी रसूल खुदा के इर्द गिर्द जो लोग हैं वो गरीब हैं, मुफलिस हैं, और ये समझ रहे हैं कि जिस तरीके से कि हम पैसे की वजह से किसी की तरफ अट्रैक्ट होते हैं, तो ये मोमिनीन भी यही हैं। इनको जब पैसा नहीं मिलेगा, माल नहीं मिलेगा, ये रसूल के साथ छोड़ के भाग जाएंगे, दूर हो जाएंगे, इन पर मत खर्च करो। अब अल्लाह की तरफ से जवाब आया, और जैसे मैंने आप लोगों को पहले सूरह मुज़म्मिल में भी बताया था ना कि जब आप खुदा का काम करते हैं तो फिर खुदा आपकी तरफ से काम करता है, आपके तमाम मामलात फिर खुदा देखता है, फिर आपको बोलने की भी ज़रूरत नहीं पड़ती। तो जवाब रसूल की तरफ से नहीं आया है, खुदा की तरफ से आया है। वो जवाब क्या आया है, वलिल्लाहि खज़ाइनु समावाति वल अर्द। ये इन पैसों की बात करते हैं, आसमानों और जमीन के खज़ाइन, खजाने प्लूरल है, खजाना नहीं, खज़ाइन, आसमानों और जमीन के खज़ाइन, वलिल्लाहि, आप पिक कर रहे हैं, यहां भी तरकीब क्या है, खज़ाइन पहले नहीं है, लिल्लाहि पहले, یعنی خدا، اور یہ جو تمام کی تمام ترکیب ہے نا، یہ سورہ حدید کی اس آیت کی تفسیر ہے، هو الاول والآخر والظاہر والباطن، کہ اللہ ہی اول و آخر ہے، کوئی چیز خدا سے پہلے نہیں ہے کہ جس کا ذکر خدا سے پہلے کیا جائے. تو خزائن اللہ سے پہلے یا ہٹ کے نہیں ہے کوئی خزانہ یا دولت یا سرمایہ. آسمان اور زمین کے تمام خزائن اللہ کے لیے ہیں. ولکن المنافقین لا یفقہون، لیکن منافقین اس حقیقت کو سمجھتے نہیں ہیں. فقہ، آپ کو پتہ ہے نا فقہ کے معنی یعنی گہرائی میں جانا، اس حقیقت کی گہرائی کو منافقین نہیں سمجھتے، کوئی تفقہ نہیں ہے ان کے پاس کہ خزائن آسمانوں اور زمین کے للہ ہیں. ایک اور مکالمہ، یقولون، یہ اور کیا کہتے رہتے ہیں، لئن رجعنا الی المدینہ. اب اس کے تاریخی بیک گراؤنڈ میں نہیں جاؤں گا، یہ ایک جھگڑا تھا، ڈسپیوٹ تھا جو منافقین کا مومنین کے ساتھ ہوا تھا. انہوں نے کہا اگر ہم لوٹ کے گئے مدینہ کی طرف، مدینہ یعنی سٹی آف مدینہ، لیخرجن الاعز منہ الاضل، یقیناً جو زیادہ عزت والا ہے وہ زیادہ ذلت والے کو نکال باہر کرے گا. یعنی اس مینٹیلٹی کو دیکھتے جائیں، عزت و ذلت والی مینٹیلٹی کو دیکھتے جائیں اور خدا کے معیارات کو دیکھتے جائیں اس کے مقابلے میں. ٹھیک ہے، اور میں نے ہمیشہ ایک بات کہی آپ لوگوں کے سامنے، اس کو اپنے ذہنوں میں محفوظ رکھیں کہ کوئی بھی جو مشرق یا مومن یا کافر یا منافق کا ٹیگ کسی کے ماتھے پہ نہیں لگا ہوتا ہے، یا کوئی اس لیبل کو لے کر شکا میں مادر سے پیدا نہیں ہوتا ہے. مشرق، مومن، منافق، انسان اپنی صفات کی بنا پہ بنتا ہے، اور وہ صفات قرآن کریم نے بالکل کلیئرٹی کے ساتھ آئیڈینٹیفائی کرا دی ہیں. ہمیں اپنے آپ کو ان صفات کے پیرامیٹرز پر پرکھنا ہوگا اور پھر دیکھ لیں کہ کس جو کون سی کیٹیگری ہے وہ والی صفات نعوذ باللہ ہمارے اندر پائی جاتی ہیں. تو یہ منافقین کیا کہہ رہے ہیں، کیونکہ ان کے پاس ظاہراً سرمایہ داری ہے، دولت ہے ان کے پاس، ان کے پاس کچھ جمع جتھا بھی ہے، کیونکہ آپ کے علم میں ہے نا کہ جب غزوہ احد تھا تو غزوہ احد میں 300 out of 1000 مجاہدین جو نکلے تھے رسول خدا کے ساتھ باہر، 300 پلٹ کے چلے گئے تھے واپس، یعنی 1/3 30% یہ منافقین تھے اس وقت. تو بعد میں تو بڑھے ہی ہیں، کم تو نہیں ہوئے منافقین کی تعداد جو ہے اسلامی معاشرے میں، کم تو نہیں ہوئی اس کے بعد، احد کی بات ہے. ٹھیک ہے، تو انہیں اس پر بڑا اپنا دولت اور اپنی تعداد اور ان سب چیزوں پر، تو کیا کہہ رہے ہیں اس ڈسپیوٹ میں کہ ہم جب واپس جائیں گے نا مدینے، تو جو عزت والے لوگ ہیں وہ ذلت والوں کو نکال بار کریں گے، شہر سے ہی نکال بار کریں گے. یعنی تم جو یہ مومنین ہو جو ہو، ہم تمہیں کک آؤٹ کر دیں گے وہاں سے. Obviously یہ سب کچھ نہیں کر پائے، لیکن اب جو جملہ میں آپ سے پڑھنے جا رہا ہوں آیت، یہ کی ہے اصل. وَلِلَّهِ الْعِزَّتُ، اگین وَلِلَّهِ الْعِزَّتُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ. اب عزت کا جو اسکوپ ہے وہ براڈن ہو گیا. انہیں سورہ فاطر کی آیت بتا رہی تھی کہ فَلِلَّهِ الْعِزَّتُ جَمِيعًا، لیکن اب عزت الہی نے اور کس کو اپنے سائے میں لے لیا، کس کو اپنے ساتھ لے لیا، وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ. یعنی اس کا مطلب یہ ہے کہ خدا کی جو عزت ہے وہ کس کو اپنے دامن میں، اپنے سائے میں، اپنے ذیل میں رکھ کے چلاتی ہے، سب سے پہلے جو اللہ کا نمائندہ ہے یعنی رسول، اور جو رسول کے سچے پیروکار ہیں، جو رسول کی راہ کی اتباع کرتے ہیں، جو رسول کی پیروی میں رضائے خدا پر مبنی زندگی گزارتے ہیں. تو اب بات آپ کو سمجھ میں آ رہی ہے کہ عزت خدا سے جب پھیلتی ہے، خدا سے آگے بڑھ رہی ہے، تو کہاں جا رہی ہے؟ رسول اور مؤمنین. ولکن المنافقین لا یعلمون، तो यहां पर जो एक बहुत इंटरेस्टिंग कंसेप्ट समझ में आता है कि जो इस बात का इल्म नहीं रखता, इल्म नहीं रखने का मतलब है कि जिसका दिल इस हकीकत से आगाह नहीं है कि इज्जत तमाम की तमाम अल्लाह के लिए और उसके रसूल के लिए और मोमिनीन वाकई और हकीकी के लिए, तो वो शख्स मुनाफिक है अगर वो उनके लिए इज्जत का कायल नहीं होता, अगर वो उनकी उनके लिए इज्जत और उस वक्त को कबूल नहीं करता, और अगर वो ये नतीजा रखता है कि हाँ माल की बुनियाद पर या ग्रोह की बुनियाद पर या जत्थे की बुनियाद पर जो है ना हम बाइज्जत हैं, और ये जो बेचारे मोमिनीन हैं जो बज़ाहिर मुफलिसीन नज़र आ रहे हैं इनके साथ जो दिल चाहे करें, ये मुनाफिकीन है। यानी सूरह मुनाफिकून में हर हर जगह खुदा ने मुनाफिकीन की सिफात बयान की हैं, और बहुत ज़्यादा गौर करने का मकाम ये है कि फिर हम भी उसको सोचें कि नऊज़ुबिल्लाह नऊज़ुबिल्लाह कहीं उस किस्म की कोई चीज़ हमारे अंदर तो नहीं पाई जाती। अच्छा, अब एक जगह और मैं आपको सुना दूं, यही वर्ड्स हैं। तो अब वहाँ से हमको क्या समझ में आया कि इज्जत इज्जत खुदा के साए में रसूल हैं और मोमिनीन हकीकी हैं, और उसके मुकाबले में वो लोग हैं कि जिनकी नज़र में माल की ताकत है, जिनकी नज़र में ग्रुप पार्टी की ताकत है, और जो इस बिना पर फैसले करते हैं और जो ये सोचते हैं कि लोग दीन को माल की बिना पर कबूल करते हैं कि अगर रसूल खुदा के गिर्द जो लोग हैं उन पर पैसे ना खर्च किए जाएं, उनको पैसे ना मिलें, ये ना हो, तो वो सब के सब रसूल के साथ छोड़ के चले जाएंगे। ये है उसके बदले में जलीलों वाली सोच, जिल्लत और रसवाई वाली सोच मुनाफिकीन, और जो अल्लाह और उसके रसूल और जो हकीकी मोमिनीन हैं वो इज्जतदार हैं, इज्जतमंद हैं। अच्छा, अब मैं एक और जगह से इसको वो कर देता हूँ सपोर्ट। सूरह यूनुस आयत नंबर 61 से आगे, अला इन औलिया अल्लाही ला खौफुन अलैहिम वला हुम यहज़नून। अला यानि आगाह हो जाओ, बीवेयर, जान लो, इन्ना बेशक औलिया अल्लाही अल्लाह के औलिया, ठीक है, अल्लाह के औलिया। और इसके लिए जाहिर है कि फिर मुझे पूरा वो विलायत के बहस दोहरानी पड़ेगी, वो तो आप उसको देख लें, सुन लें, पढ़ लें कि औलिया इलाही कौन है कि जिन्हें खुदा से कुर्बत का मकाम और दर्जा हासिल है। इन सिंपल वर्ड्स में औलिया इलाही वो हैं कि जो खुदा से एक कनेक्शन रखते हैं, औलिया इलाही वो हैं कि जो बंदगी तकवा और जुहद के आला मेयार पर फायज हैं। आगा रहो, बेशक अल्लाह के औलिया हैं, ला खौफुन अलैहिम, उनके ऊपर कोई खौफ नहीं है, वला हुम यहज़नून, और ना वो महज़ून और रंजीदा होते हैं। और आसान अल्फाज में खौफ, यानी खौफ का मतलब ये होता है कि इंसान जब आने वाले मामलात की तरफ से अंदेशा और परेशानी दुश्वारी महसूस करे, और वो चीज़, यानी एक तो खौफ वो होता है कि इंसान इकदाम करे मुस्तकबिल के लिए, आपको कोई भी प्रॉब्लम दिख रही है, वो खौफ कोई बुरी चीज़ नहीं है, लेकिन खौफुन अलैहिम बुरी चीज़ है। अलैहिम यानी उनके ऊपर, कि मुस्तकबिल के आने वाले अंदेशे या खदशात जो हैं वो उनके ऊपर सवार हो गए। यानी ला तखफ तो खुदा ने अंबिया को भी कहा है, ला तखफ बुरी चीज़ नहीं है, लेकिन खौफ का इंसान पर मुसल्लत हो जाना, जिसकी वजह से इंसान की जहनी सलाहियतें मुतासर हों, इंसान दुरुस्त फैसले ना कर सके, इंसान के ईमान में इंसान के अमल में खराबी वाक़ आना शुरू हो जाए, ये मज़मूम है। ला खौफुन अलैहिम, उनके ऊपर कोई खौफ नहीं है, वला हुम यहज़नून, और ना वो रंजीदा होते हैं। और हुज़्न और रंज भी, उसका ताल्लुक़ हुज़्न व मलाल का ताल्लुक़ भी इंसान के ماضی و حال سے ہوتا ہے، ماضی سے زیادہ ہوتا ہے، یعنی پیچھے پیش آنے والے واقعات یا کوئی ایسی چیزیں کہ جو انسان کو ملول اور رنجیدہ رکھتی ہیں۔ یہ عجیب نشانی خدا نے بیان کی ہے، کیوں؟ اب اس پر ہمیں سوچنا ہے کہ یہ اولیاء الہی کے پاس ایسی کون سی کنجی ہے کہ نہ خوف ان پر مسلط ہو پاتا ہے، نہ حزن اور رنج ان کو تنگ کر سکتا ہے۔ الذین آمنوا، اب قرآن کریم ہمیشہ صفات ضرور بتاتا ہے، ایکسپلین ضرور کرتا ہے یہ اولیاء خدا کون ہے۔ اب بہت بہت ہی عجیب بات ہے، الذین آمنوا، وہ لوگ جو ایمان لائے، وکانوا یتقون، اور وہ پہلے سے متقی تھے۔ ایمان لانے کے پہلے سے متقی تھے، وکانوا یتقون، وہ ولی خدا ہوتا ہے۔ ان اس کا مطلب کیا ہوتا ہے کہ اگر انسان کو ایمان، جو فارمل ایمان ہے کہ جب آپ کے سامنے، ضروری نہیں کہ ہر ایک مسلمان گھر میں پیدا ہو رہا ہوں، ٹھیک ہے، یا ہر ایک جو ہے مسلمان گھر میں پیدا ہونے کے باوجود بھی دین اور قرآن ہر ایک کے سامنے جو ہے وہ پیدائش کے وقت سے سامنے آ گیا۔ ہم میں سے بہت سارے لوگوں کو کافی عرصے کے بعد یہ سب باتیں سمجھ میں آئی ہیں، یعنی ہم یہ کہہ سکتے ہیں کہ ہم مسلمان گھرانے میں پیدا ہوئے لیکن ایمان 20 سال بعد لائے، کہ جب ہم نے قرآن اور دین اور رسول کو سمجھا اور قبول کیا۔ تو لیکن کانو یتقون، وہ ہمیشہ سے تقوی والے تھے۔ تقوی والے ہونے کا کیا مطلب ہے؟ کہ ان کی فطرت کا نور زندہ تھا، فطرت کا نور بجھا ہوا نہیں تھا۔ وہ جو الستو بربکم کا پیغام ہے، وہ صدا وہ ہمیشہ اپنے دل میں سنتے تھے۔ جو ایک جملہ میں کبھی کبھی، میں نے پہلے تو کئی دفعہ کہا ہے، یہاں آ کے بہت کم یہ جملہ کہا ہے، پاکستان میں بہت دفعہ بولا ہے، کہ جو انسان خدا سے تھرل محسوس نہیں کرتا اپنے اندر، وہ حقیقتاً مومن نہیں ہے۔ یعنی تصور خدا کی وجہ سے انسان میں ایک فیسینیشن اور تھرلنگ والی چیز ہو کہ کیا خدا ہے، کیا عظمت ہے، کیا حقیقت ہے، کیا بزرگی ہے، وہ حقیقتاً مسلمان نہیں ہے، مومن نہیں ہے۔ اور یہ تھرل والی جو بات آتی ہے کہاں سے آتی ہے؟ اسی فطرت کے نور سے آتی ہے۔ تو اولیاء خدا کی عجیب پہچان بتائیے قرآن نے، الذین آمنوا وکانوا یتقون، ایمان کی وجہ سے متقی نہیں ہوئے، وہ متقی تھے اور ایمان لائے۔ یعنی حقیقتاً بلندی کی راہوں پر وہ نہیں چلتا کہ جس کو ٹھونک ٹھونک کے، جس کے پیچھے ڈھول بجا بجا کے جس کو دین سکھایا جائے، اس کے لیے ترقی بہت مشکل ہے۔ ترقی یافتہ انسان اور ولایت کے درجات پر وہی انسان آگے جاتا ہے، اوپر جاتا ہے، کہ جو اپنی ذات میں گاڈ کانشسنس کو رکھتا ہو بغیر کسی کے بتائے، آیات الہیہ کو دیکھ کر، اپنے اندر سے اٹھنے والی فطرت کی صداؤں کو سن کر، وہ انسان ولایت کے درجے پر اوپر جانے کی صلاحیت رکھتا ہے۔ تو یہ عجیب تعریف ہے اولیاء الہی کی۔ اور اس کے آگے دیکھیں، لہم البشرا، یہ جملہ بھی میں آپ سے اکثر کہتا ہوں، اس کی سند قرآن سے، کہ جو بھی برکت ہے وہ وعدہ فردا نہیں ہے، وہ پرومس آف ٹمورو نہیں ہے، اس دنیا میں وہ چیز آتی ہے۔ لہم البشرا، ان کے لیے بشارت ہے، خوشخبری ہے، فی الحیات الدنیا و فی الآخرت ہے۔ اولیاء الہی کے لیے بشارت حیات دنیا میں بھی ہے اور حیات آخرت میں بھی ہے، دار آخرت میں بھی ہے، ٹھیک۔ یہ اولیاء الہی کا مقام ہے۔ لا تبدیل لکلمات اللہ، یہ کلمات الہی ہیں جن میں کوئی تبدیلی پاسبل نہیں ہے، کبھی بھی ان میں کوئی تبدیلی نہیں آئے گی اس حقیقت میں۔ ذالک هو الفوز العظیم، اور یہ ہے عظیم کامیابی، فوز عظیم۔ ولا یحزنک قولہم، اے پیغمبر، یہ جو تم سے، یہی منافقین، کفار، مشرکین جو تم سے بات کرتے ہیں، یہ تمہیں رنجیدہ نہ کرے، محزون نہ کرے۔ اور یہاں پر رسول خدا کا رنجیدہ ہونا یہ کوئی اپنی ذات کے لیے نہیں ہے، یہ دین خدا کے لیے رنجیدہ ہونا ہے. یہ رنجیدہ نہ کرے، ان العزت للہ جميعا، بے شک تمام کی تمام عزت جو ہے وہ للہ جميعا. ٹھیک، ہو السمیع العلیم. تو یہاں پر شاید کیونکہ پہلے سے لوگوں کی اور ان کی بات، اولیاء اور پیغمبر کی بات آ رہی ہے، تو یہاں خدا نے عزت کا لفظ پہلے رکھا ہے اور للہ بعد میں کہا ہے. تو اس کو کیا سمجھانے کے لیے کہ جو میرا رسول ہے اور جو میرے اولیاء ہیں، میری طرف سے عزت ان کو ہبا ہو چکی، وہ میری عزت کے سائے میں ہیں، وہ میرے عزت کے قبے کے نیچے ہیں. یہ لوگ کچھ بھی کہتے رہیں، یہ لوگ کچھ بھی کرتے رہیں، اس سے تمہیں کیا نہیں ہونا ہے، نہ خوفزدہ ہونا ہے نہ رنجیدہ ہونا ہے. ٹھیک ہے، تو آپ کو یہ بات بھی سمجھ میں آ گئی کہ عزت جو ہے للہ ہے جمیعا، وہ عزت اپنے دامن میں رسول کو لیتی ہے، مومنین کو لیتی ہے، اور خاص طور سے کن کو لیتی ہے، اولیاء کو لیتی ہے. اولیاء الہی کون ہیں؟ کہ جن کی فطرت خالی، جو زبردستی دھکے والے ایمان سے نہیں چلتے ہیں، بلکہ جن کی ذات میں تقوی فطری، ہدایت فطری کا نور روشن ہوتا ہے. کانو یتقون، ہمیشہ سے ان تقوی ان کا موجود ہوتا ہے، اور ان کے لیے جو بشارت ہے خدا کی طرف سے وہ فقط آخرت کی نہیں ہے. یعنی یہ بات ہم سب کو اپنی زندگی میں تجربہ کر کے دیکھنی چاہیے، خدا کے دین اور خدا کے رستے پر آئیں، اور اگر آپ کی دنیا کی زندگی میں برکت، میں خوشحالی اور مال کی بات نہیں کر رہا ہوں، برکت اور عزت نہ آئے تو خدا سے شکوا کریں. عزت پہ بات ہو رہی ہے نا، عزت لازماً بڑھے گی، لازماً بڑھے گی اس راہ پر چلنے میں اور اس ولایت کی راہ پہ آگے جانے میں. تو یہ بات سمجھ میں آ گئی. اب میں یہاں سے دوسرے اس پہ آ جاؤں کہ اب ہم اس کے دوسرے پہلو کو دیکھ لیں. دوسرا پہلو کیا ہے؟ کہ وہ لوگ جو اس دائرے سے باہر ہیں، انہیں پہلے ہمیں عزت خدا کا دائرہ سمجھ میں آ گیا. ٹھیک، میں آیت دیکھ لوں. جی، سورہ بقرہ، سورہ بقرہ آیت نمبر 204, 5 and 6. صحیح، کیونکہ میں خود ہی بولے جا رہا ہوں تو میں امید کر رہا ہوں کہ آپ لوگ چیزوں کو سم اپ کر لیں گے انشاءاللہ. تو پہلا جو ہمارا ایسپیکٹ تھا، جی ہاں، اگر بیچ میں وقت سوال اگر کرنا چاہیں، کوئی بات بہت ہی عجیب لگ رہی ہو تو پوچھ لیں، مسئلہ نہیں ہے انشاءاللہ. تو یہ بات ہم کو سمجھ میں آ گئی کہ اللہ کے لیے ہے تمام کی تمام عزت، انسان ہمیشہ عزت کے طلبگار ہیں، عزت اپنے ساتھ غیرت اور حرمت کو لے کر آتی ہے، اور یہ عزت جو ہے وہ خدا کی جانب سے رسول اور مومنین کو بھی عطا ہوتی ہے. یعنی کہ بالکل اسی طریقے سے کہ جیسے ہم کہتے ہیں انما ولیکم اللہ ورسولہ والمؤمنون، تو اس کا مطلب یہ ہے کہ ولایت حقیقتاً خدا کی ہے، اور ولایت خدا کے سائے میں رسول اور مومنین کی ولایت ہے، یا اہل بیت علیہ السلام کی ولایت ہے. تو اسی طریقے سے تمام کی تمام عزت اللہ کی ہے، اور اللہ کی عزت کے وسیلے سے، توسل سے، اس کے سائے میں، اس کی تجلیات کے ذریعے سے وہ عزت رسول کی ہے اور مومنین کی ہے. اور مومنین میں سے حقیقتاً کون عزت دار ہیں؟ جو اولیاء خدا ہیں. اولیاء خدا کی علامت کیا ہے؟ کہ زندگی میں آنے والی کوئی پریشانی نہ ان کو خوف ان پر مسلط کرتی ہے، نہ ان کے دلوں کو ملول اور رنجیدہ کرتی ہے. اور یہ وہ لوگ ہیں کہ جن کا ایمان ہدایت فطری اور تقوی فطری کی بنیاد پر کھڑا ہوتا ہے. ٹھیک ہے, یہ اولیاء کی پہچان اور نشانی ہم نے دیکھی, یہ مومنین ولایت الہیہ کی منزل پر فائز ہے. اب ذرا دوسری طرف دیکھ لیں, سورہ بقرہ, ومن الناس من يعجبك قوله في الحياة الدنيا, انسانوں میں سے کچھ لوگ ایسے ہیں کہ جن کا قول, جن کی بات تمہیں دنیا کی زندگی میں تعجب میں ڈال دے گی, یعنی ایسی بات کریں گے کہ ہم اشش کر اٹھیں گے کہ واہ کیا جملہ ہے, کیا انداز ہے, کیا طریقہ ہے. وَيُشْهِدُ اللَّهَ عَلَى مَا فِي قَلْبِهِ, اور اللہ کو گواہ بھی بناتا ہے جو اس کے قلب میں, لیکن وہ ہے کون؟ وَهُوَ أَلَدُّ الْخِصَامِ, وہ حد سے زیادہ حق سے بھاگنے والا اور جھگڑالو ہے. یہ کون ہے کہ جو باتیں بہت اچھی اچھی کرتا ہے اور اس بات پر خدا کو گواہ بناتا ہے کہ میرے دل میں بڑا ایمان ہے اور بڑا علم ہے, لیکن حقیقتاً وہ اپنی زندگی میں الگ ہے اور خفام ہے. الگ کا مطلب یہ ہوتا ہے کہ ایسا شخص جو بالکل حق سے منہ موڑے ہوئے, یعنی حق کو قبول کرنا پسند ہی نہیں کرتا, اور خفام خصم یعنی جھگڑالو, ہر بات میں کوئرلنگ, ہر بات میں آرگیومنٹیشن, کوئی بات سننا نہیں, کوئی بات ماننا نہیں, یہ ہے وہ حقیقتاً. وَإِذَا تَوَلَّى سَعَى فِي الْأَرْضِ لِيُفْسِدَ فِيهَا, جب پلٹ کے جاتا ہے یعنی زندگی میں جاتا ہے تو کیا کوشش کرتا ہے زمین میں؟ فساد پھیلانے کی. وَيُهْلِكَ الْحَرْثِ, کھیتی کو اجاڑ دے. وَالنَّسْل, نسل کو اجاڑ دے. وَاللَّهُ لَا يُحِبُّ الْفَسَادِ, ہمیں اس قسم کے لوگ اگر مثال کے طور پر پرسنالٹی پرسنز میں نہ نظر آئیں تو اقوام میں تو نظر آتے ہی ہیں, کہ جو لوگ سامنے لے کر آتے ہیں کہ جی ہم سائنس کی بات کر رہے ہیں, ہم نالج کی بات کر رہے ہیں, ہم بڑی اچھی اچھی گفتگو کر رہے ہیں, لیکن ان سے زیادہ حق سے منہ موڑنے والا, ان سے زیادہ جھگڑا کرنے والا, ان سے زیادہ زمین میں فساد پھیلانے والا اور نسل اور انسانوں کے سرمایے کو اجاڑنے والا کوئی نہیں ہے.
نسل
یعنی جو انسان کی نسل ہے, پروجینی, اولاد. جی, قتل و غارت گری. قتل و غارت گری. وَإِذَا قِيلَ لَهُ اتَّقِ اللَّهِ, جب اس سے کہا جاتا ہے اللہ کا تقوی اختیار کرو, یعنی خدا سے ڈرو, یہاں معنی تقوی کا گاڈ کانشیسنیس سے زیادہ یہ ہوگا کہ ڈرو اللہ سے, یہ کیا کر رہے ہو تم. اخذت ہل عزت و بالاثم, وہ عزت کو پکڑتا ہے گناہ کے رستے سے. ٹھیک ہے, یہ ہے اس کے گرد اگر آپ ہائی لائٹ کر لیں کہ کچھ لوگ اپنی زندگی میں عزت کو کس رستے سے حاصل کرتے ہیں, گناہ کے رستے سے, بالاثم. فَحَسْبُهُ جَهَنَّمْ, پس اس کا ٹھکانہ جو ہے وہ جہنم, جہنم کے سوا اور کوئی پھر اس کو چیز, اس کا علاج نہیں ہے, پھر کوئی چیز اس کو جہنم کے علاوہ سیدھی کرنے والی نہیں ہے. اس کی ہمارے پاس سب سے بڑی مثال کون ہے؟ جو قرآن نے دی ہے, فرعون. جو سب سے بڑی مثال خود قرآن کریم نے دی ہے اور بہت تفصیل سے دی ہے, وہ فرعون ہے, کہ اس کا یہی کام تھا کہ اس نے ہر قسم کا فساد پھیلایا ہے. اور ابھی میرے پاس موقع نہیں ہے, لیکن آپ اگر دیکھیں تو وہ جب حضرت موسیٰ علیہ السلام سے فرعون کا آمنا سامنا ہوا ہے اور تھوڑا سا اس کو ایک دو موقعوں پر شکست ہوئی ہے, تو اس نے کیا کہا ہے اپنی قوم سے کہ یہ تمہارے پاس آئے ہیں بڑا زبردست جادو لے کر تاکہ تمہیں تمہاری زمین سے نکال دیں, تمہاری بہترین سنتوں کو ختم کر دیں اور زمین میں فساد پھیلائیں. یہ فرعون نے دو تین دفعہ یہ جملے حضرت موسیٰ علیہ السلام کے لیے کہیں. ٹھیک ہے, یہ ہیں. تو اس زندگی میں بہت سارے لوگ ایسے ہوتے ہیں جو اخذته العزۃ بالاثم, یعنی ایک وہ لوگ ہیں کہ جیسے میں نے ابھی منافقین کی بات کی تھی کہ منافقین والے کون لوگ ہیں کہ جو مال کی بنیاد پر یا پارٹی کی بنیاد پر عزت اور عزت کا بنیادی پیمانہ اور معیار بنا رہے ہیں، لیکن یہ کون لوگ ہیں کہ جو اس بدماشی غنڈہ گردی، یعنی اوپر سے بات کریں گے جیسے مصلحین ہیں، اصلاح کرنے والے، خیر 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 کرنے والے، اب یہ کوئی بھی ہو سکتے ہیں، یہ کچھ بھی ہو سکتے ہیں، ہاں یعنی یہ کچھ بھی ہو سکتے ہیں، کوئی بھی لوگ ہیں، لیکن ان کو خاص طور سے خدا آئیڈینٹیفائی کر رہا ہے کہ یہ گناہ کے رستے سے عزت حاصل کرنے کی کوشش کرتے ہیں، گناہ کے رستے سے، یعنی یہ مال والی، مال کی بنیاد پہ نہیں، مال اور پارٹی نہیں، گناہ کر کے، کون سا گناہ کر کے، لوگوں کو دبا کے، نسلیں اجاڑ کے، کہ آئے بمبنگ کر کے ملک ختم کر دیا، ہماری پاور مانو، ہماری عزت، ہماری اتھارٹی قبول کرو، نسل کو ہلاک کر کے، حرص کو اجاڑ کے، زمین میں فساد پھیلا کے، لوگوں پر غیر ضروری دباؤ ڈال کے، یہ اپنی عزت کو حاصل کرتے ہیں۔ تو اس عزت کا انجام جو ہے وہ فقط اور فقط کیا ہے، ان کو اور کوئی سیدھا نہیں کر سکتا سوائے جہنم کی آگ کے، ٹھیک ہے، جیسے فرعون۔ اس کے بعد ایک اور مثال میں آپ کو دوں قرآن کریم سے، اور وہ مثال قرآن نے دی ہے اپنے آپ کو باعزت بنانے والے ایک شخص کی، جس کا نام تھا قارون۔ اور قارون کا بنیادی مسئلہ کیا تھا؟ قارون کا بنیادی مسئلہ یہ تھا کہ جب اس کے پاس بہت بے انتہا خزانے جمع ہو گئے، اور اس کی کیفیت سورہ قصص کے اینڈ میں ہے آیت 76 میں کہ وَآتَيْنَاهُ مِنَ الْكُنُوزِ، ہم نے اس کو کنوز یعنی ٹریجرز دیے، ناٹ اے ٹریجر، کنوز دیے، ما ان مفاتحہ لتنوء بالعصبۃ اولی القوۃ، کہ اس کی کنجیاں اٹھانے کے لیے طاقتور ایک گروپ چاہیے ہوتا تھا، کنجیاں اٹھانے کے لیے، اتنے ٹریجرز اور خزانے اس کو دیے تھے۔ اس کو جب کہا کہ جو کچھ خدا نے تم کو اتنی دولت اور مال اور سرمایہ دیا ہے، اس کے ذریعے سے ٹھیک ہے دنیا میں اپنے نصیب اور اپنے حصے کو فراموش نہیں کرو، لیکن آخرت کے اپنے گھر میں اپنا گھر تعمیر کرو اس مال سے جو خدا نے تم کو دیا ہے۔ تو اس کا جواب کیا تھا؟ انما اوتیتہ علی علم عندی، ایک عزت حاصل کرنے والے لوگ یہ ہیں کہ بے شک جو مجھ کو ملا ہے، دیا گیا ہے، یہ میرے علم کی بنیاد پر ملا ہے۔ کوئی اور کون ہوتا ہے؟ ایون یعنی کہ وہ یہ کہنا چاہ رہا ہے کہ خدا بھی کون ہوتا ہے مجھے بتانے والا کہ میں کیا کروں اور کیا نہیں کروں۔ تو اب آپ سمجھتے جا رہے ہیں عزت کے معاملات پریکٹیکلی لائف میں کتنے، اسی لیے میں نے کہا تھا کہ بہت کی ہے یہ آیت، بہت ہی اس کی بہت پریکٹیکل امپورٹنس ہے، زندگی میں ہم سے ڈائریکٹ ریلیٹ کرتی ہے، کیونکہ اگر انسان نعوذ باللہ اس زندگی میں باعزت نہیں ہو سکا تو پھر تو بہت ہی برے معاملات ہیں۔ یعنی اس زندگی میں حقیقتاً ہماری دوڑی اسی بات کی ہے کہ اس زندگی سے باعزت ہو کے نکلتے ہیں یا بے عزت ہو کے نکلتے ہیں، حقیقتاً ہم سب کی دوڑی اسی بات کی ہے۔ جتنا بھی ہم ایمان، عمل، جو کچھ بھی کر رہے ہیں، وہ سب کا سب اسی بات کے لیے کہ جو عزت کے ساتھ اینڈ لائن، فنیشنگ لائن تک پہنچ گیا، وہ کامیاب اور بامراد ہے، اور جو نعوذ باللہ ذلت کے ہمراہ فنیشنگ لائن تک پہنچا، تو اس کے لیے وہی ہے کہ جو قرآن کریم کی آیت میں ہے کہ دنیا والے فرشتے پیچھے سے اس کو لات ماریں گے، اور آگے والے جو فرشتے ہیں آخرت والے، وہ اس کے منہ پر ٹھوکر ماریں گے نعوذ باللہ۔ تو یہ بے عزتی ہے، ذلت ہے۔ تو عزت اور ذلت کا معاملہ بے انتہا اہم ہے، تو اس کو سمجھنا ہے کہ پہلی بات تو یہ کہ عزت کل کی کل خدا کے لیے، خدا سے ہٹ کے کہیں عزت تلاش کرنے کی کوشش نہیں کرنا، نہیں ملے گی۔ اور جو لوگ اس بات کا علم نہیں رکھتے، وہی منافقین ہیں، سورہ منافقون کی آیت بتا رہی ہے کہ جو اس حقیقت کا علم نہیں رکھتے اور کہتے ہیں ہم باعزت ہیں اس لیے کہ مال ہے، ہم باعزت ہیں اس لیے کہ پارٹی کی طاقت ہے، وہ منافقین ہیں. کچھ لوگ ایسے ہیں کہ جو عزت کو حاصل کرتے ہیں فرعون کے طریقے سے، زور، زبردستی، دھونس، اوپر اوپر سے اچھی باتیں کریں گے، جیسے آج ہمارے سامنے موجود ہے دنیا کی سپر پاور، یہی ہے بالکل اس کا حال، کہ اوپر اوپر سے ان کی باتیں جو ہیں وہ بڑی لبانے والی ہیں، بڑی لاجک اور ریزن اور فریڈم اور یہ اور وہ سب، لیکن اس کے بعد اخذته العزت بالاثم، اپنی عزت کس رستے سے حاصل کرنا ہے؟ گناہ کے رستے سے حاصل کرنا ہے. گناہ کیا ہے؟ زمین میں فساد پھیلانا ہے، نسلیں اجاڑنا ہے، پراپرٹیز برباد کرنا ہے، ایسٹس تباہ کرنے، انسانوں کو ذلیل کرنا ہے. ٹھیک ہے، اس کے بعد یہ تیسرا گروپ کون سا آیا؟ عزت ڈھونڈنے والا، کہ اس نے اگر کوئی چیز حاصل کر لی، ایک سرمایہ حاصل کر لیا، اب اس سے کہا جا رہا ہے کہ اس سرمایہ کو خدا کے رستے میں خرچ کرو، شکر گزار بنو، عجب اور تکبر اور خود پسندی اس سے اپنے آپ کو دور رکھو. وہ کہتا ہے میں یہ سب کیوں کروں، میں نے تو یہ سب اپنے علم کی بنا پہ حاصل کیا ہے، میں کسی کی کیوں مانوں. یہ تیسری سب سے بڑی مصیبت ہے. انما اوتیتہ علی علم عندی، یہ میری اسکل ہے، یہ میرا ہنر ہے، یہ میرا علم ہے، کوئی اور کیسے مجھے بتائے گا کہ مجھے، میں نے اپنے علم کی بنا پر جو یہ ساری دولت کمائی ہے میں اس کو کیسے خرچ کروں، رسول کیسے بتائیں گے مجھے، میں ان کی کیوں سنوں. ٹھیک، اس کے بعد ایک اور کیریکٹر ہے، بہت ہی عجیب و غریب کیریکٹر ہے وہ، لیکن وہ بھی ہماری زندگی میں موجود ہے. سامری کا واقعہ آپ نے سنا ہوگا، ہے نا، قرآن کریم نے سامری کا واقعہ سنایا ہے، اور بڑے اور ظاہر ہے کہ قرآن کریم جس طریقے سے بات کرتا ہے نا، وہ بات کرنے کا انداز ہی کچھ اور ہوتا ہے، وہ کوئی سٹوری ٹیلنگ نہیں ہوتی ہے، وہ بات ہی ایک بالکل اس کے اندر ہدایت کے اتنے نکات پنہا ہوتے ہیں. مختصراً دو جملوں میں، کہ حضرت موسیٰ علیہ السلام اپنی قوم کو پیچھے چھوڑ کے گئے خدا سے کلام کرنے پہاڑ پر، طور جس کو کہا جاتا ہے، توریت لینے، وہاں خدا نے کہا، وہ یہ ایکسپیکٹ کر رہے تھے کہ میری قوم بھی میرے پیچھے پیچھے آئے گی، وہ بھی خدا کا کلام سنے گی، وہ بھی، اس کو بھی اتنا بڑا ریوارڈ ملے گا کہ خدا نے ان کو فرعون سے آزادی دلائی، تو اب اتنا بڑا انعام ملے گا کہ کلام خدا سنیں گے اور اس کو دیکھیں گے، خدا کے نور کو. خدا نے ان کو خبر دی کہ تمہیں پتہ ہے پیچھے کیا ہو رہا ہے، وہاں اس جگہ پر، اس طور پر آنے کی تو بات دور کی رہی، تمہاری قوم ایک گوسالہ پوج رہی ہے، پرستش کر رہی ہے. تو حضرت موسیٰ علیہ السلام انتہائی غصے کے عالم میں وہاں سے پلٹے، اور وہ سارے واقعات، وہ پھر، اور وہ اس میں کیا تھا کہ اس نے کیا کیا تھا، سامری نے کیا کیا تھا، اور یہ سب باتیں سورہ طہٰ کے اینڈ میں ہیں. ٹھیک ہے، میں اس کا خلاصہ آپ کو بیان کر رہا ہوں، کہ اس نے کیا کیا تھا کہ جب فرعون غرق ہو گیا، اس کی قوم ختم ہو گئی ایک لحاظ سے، تو ان کے پاس جتنے بے تحاشا دولت، سونے، چاندی اور جواہرات، وہ ان کے ہاتھ لگ گئے، تو وہ سامری نے لے کے اس میں سے ڈھال کے، کاسٹنگ کر کے، ایک گائے کے بچے کا کہ وہ کاسٹ کر کے شکل بنا دی، اور اس کے بعد اس نے اس کے اندر کچھ مٹی ڈال دی. وہ مٹی اس نے کہاں سے لے کے جمع کی ہوئی تھی؟ جبرائیل کے قدموں کی خاک سے، کیونکہ جبرائیل یا جو بھی ملک بلندی سے آتا ہے، جو روح ہے حقیقتاً، تو روح تو زندگی کریٹ کرتی ہے نا، تو اس نے دیکھا، یہ نوٹ کیا. وہ اتنا تیز اور ذہین شخص تھا کہ اس نے اس چیز کو نوٹ کیا جو کسی اور نے نوٹ نہیں کیا تھا، کہ جہاں جہاں سے وہ گزرے ہیں وہاں وہاں کی مٹی میں ایک زندگی سے پیدا ہو رہی ہے، مٹی میں حرکت آ رہی ہے. وہ مٹی اس نے سیو کر کے رکھی ہوئی تھی، اور اس نے جب یہ گوشالہ بنایا تو گوشالہ بناتے ہوئے وہ مٹی اس میں ڈال دی، تو تھوڑی سی اس میں زندگی کی ایک رمق پیدا ہو گئی، और वो रमक कैसे पैदा हो गई कि उसमें से गाय के बच्चे की आवाज निकलना शुरू हो गई। यानी ना ये कि वो गाय का बच्चा बन गया, जसदन लहू खुआर, खुआर कहते हैं गाय के बच्चे की आवाज को, साउंड को। अरबी में हर एक की साउंड के लिए भी अलग अलग वर्ड्स हैं। तो खुआर यानी कि गाय के बच्चे की आवाज, वो एक जसद था, खाली एक बॉडी थी जिसमें से गाय के बच्चे की आवाज निकल रही थी, और वो झुक गए सारी कौम। इतने सारे हजरत मूसा के मोजज़ात, तबलीगात, बातें, ये वो सब भूल के झुक गए। और उस सामरी ने क्या कहा, हाजा इलाहुकुम, ये तुम्हारा इलाह है, तुम्हारा माबूद है। व इलाहु मूसा, नऊज़ु बिल्लाह, और मूसा का इलाह है। फनसी, जिसके बारे में मूसा बताना भूल गए। जब हजरत मूसा अलैहिस्सलाम ने आके उसको पकड़ा और कहा, फमा खतबुकुम या सामरी, तुम अपना मामला सुनाओ, क्या है तुम्हारा मामला, क्या हरकत की है तुमने। काला बफुरतु बिमा लम यबसुरु बिह, मैंने उसको देखा जिसे दूसरों ने नहीं देखा था। फ़क़बज़्तु क़ब्ज़तन मिन अथर रसूल, तो मैंने उस रसूल के जो आया था आपके पास, इन्हें रसूल इंसानों में से भी होते हैं, मलाइका में से भी होते हैं, तो वो जो मलक था रसूल, उसके असर में से एक मुट्ठी उठा के सेव कर ली, उसके इफेक्ट में से। फना बज़्तुहा, और उसको डाल दिया इसके अंदर। लेकिन अब जो बात है ना, जो की है, की अब है, क्यों किया तुमने ये सब कुछ, वाई, यानी क्या दीन है खुदा कोई मजाक करने वाली चीज है? खुदा, उसका दीन, उसका पैगंबर कोई ऐसी चीज है कि जिससे मजाक किया जाए? وَكَذَلِكَ سَوَّلَتْ لِي نَفْسِي, और ये वो ऐसी चीज थी कि जिसके बारे में मेरे नफ्स ने मुझे बहला फुसला के आमादा कर लिया था, जैसे हम कहते हैं ना, वह मूड आ गया था। अगर मैं आज की जबान में इस जुमले को ट्रांसलेट करने की कोशिश करूं, बस दिल चाह गया था, मूड आ गया था। कुछ लोग इज्जत इस रास्ते से भी चाहते हैं कि बस दिल में एक चीज पैदा हो गई, एक ख्याल आ गया, अब उसको उसने उसके सब बना दिया। अगर मैं पूछूं कि आज के दौर में सामरी का हम पल्ला कौन है, हमजाद कौन है आज की दुनिया में, तो मेरी राय है कि ये आज की एंटरटेनमेंट इंडस्ट्री है सामरी। क्यों? इसलिए कि ये टूल्स सारे वही इस्तेमाल करते हैं जो खुदाई हैं। सामरी ने जो आवाज पैदा की वो उस मलक के असर की बिना पर आवाज पैदा की, खुद से आवाज नहीं पैदा कर सकता था। इसी तरीके से जो हुनर उसने इस्तेमाल किया वो खुदादाद हुनर है, यानी कास्टिंग का और वो तमाम चीजें। तो ये एंटरटेनमेंट इंडस्ट्री भी आज की यही करती है कि तमाम उलूम को, फनून को, हुनर को इस्तेमाल करती है, किस लिए, उसके बाद कहती है ये तुम्हारा खुदा है, झुक जाओ उसके आगे, यही सब कुछ है, यही तुम्हारी जिंदगी, यही तुम्हारा जीना, यही तुम्हारा मरना, यही उठना, यही बैठना। और वो सारे के सारे बेवकूफ जो हजरत हारून अलैहिस्सलाम की बात को छोड़कर और सामरी के पीछे लग गए, आज की दुनिया में भी आप देख लें वही हाल है कि अगरचे के जबान से नाम लें ना लें दीन का, लेकिन जो हकीकतन दीन की दावत देने वाले हैं उनके इस बात सुनने को तैयार नहीं है, इसी रास्ते पे चले। मैं इसको आईने का आप अगर गौर करें ना, तो इतनी अजीब बात है कि हम चाहे कुछ भी करें, दीनदार हो या बेदीन हो, लेकिन इस एंटरटेनमेंट वाले एस्पेक्ट को अपनी जिंदगी से निकालने को तैयार नहीं है, निकलता ही नहीं है। ये सामरी वाला वो असर है जो जिंदगी में से जाता ही नहीं है। हम सब ऐसे ही हैं। तो आपको ये बात समझ में आ रही है कि ये किस किस तरीकों से इज्जतें लोग हासिल करते हैं, किस किस तरीके से लोगों ने बाइज्जत बनने की कोशिश की है, जिनकी मिसालें कुरान ने दी हैं। یہ نگیٹو ہے. اخذته العزۃ بالاثم مثل فرعون, انما اوتیته علی علم عندی قارون, اور کذالک سولت لی نفسی, جو میرے نفس نے گڑھ کے لے آیا. تو ذہین آدمی ہے, سمجھدار ہے, ہنرمند ہے, عالم ہے, وہ یہ سب فتنے بنا بنا کے کھڑے کر رہا ہے, اس کے ذریعے سے اپنے لیے امپورٹنس اور سگنیفیکنس ڈھونڈ رہا ہے کہ لوگ جو ہیں وہ, یعنی کس لیے اس نے یہ گوشالہ بنا کے بنی اسرائیل کے سامنے رکھ دیا کہ بنی اسرائیل موسیٰ ہارون کو بھول جائیں, میرے اس شعبدے کے پیچھے لگ جائیں. اور ہوا بھی یہی کہ ہارون کو تو سائڈ میں کر دیا علیہ السلام کو. اب وہ سب کہ اکثریت جو ہے بنی اسرائیل کی وہ اس کے پیچھے لگی ہوئی. تو بات واضح ہو رہی ہے ان تمام کے, اور یہ تو میں نے بہت بڑی بڑی اگزامپلز آپ کو دی ہیں, اس کے پھر چھوٹے 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 آف شوٹس ہیں. تو اس کے رستے میں کوئی گیا تو کیا ہوگا, اس کے نصیب میں کیا ہوگا, ذلت اور رسوائی, اور اسے کچھ حاصل ہونے والا نہیں ہے. اچھا اب میں بس ایک جگہ سے آیت پڑھ کے پھر بات ختم کروں. اور انجام بتا دوں کہ اینڈ کیا ہوگا, اس قسم کے لوگوں کا حال. سورہ سبا آیت نمبر 31 سورہ سبا 34 ہے اور آیت نمبر 31 ہے. ولو ترا, اگر تم دیکھو, ولو یعنی کاش کہ تم دیکھو, کاش کہ تم دیکھو, اذ الظالمون موقوفون عند ربهم. یہ وقوف کا ورڈ آپ کو پتا ہے, لاسٹ ٹائم ہم مناجات شعبانیہ میں بھی بات کر رہے تھے, یعنی کھڑا ہو جانا, سام ٹھہر جانا. موقوفون عند ربهم, جب یہ اپنے رب کی بارگاہ میں کھڑے کیے جائیں گے, ٹھہرائے جائیں گے, تو کاش کہ تم اس وقت ظالمین کو دیکھتے. یعنی پیغمبر, یرجع بعضهم الى بعض القول, یہ ایک دوسرے کی طرف قول کو, بات کو لوٹا رہے ہوں گے. یعنی بات گفتگو جو ہے نا وہ ادھر سے ادھر جا رہی ہوگی, ان کی ادھر سے ادھر آ رہی ہوگی, باہم مکالمہ. لیکن قرآن نے اس کو کیوں کہا کہ قول ایک دوسرے کی طرف لوٹا رہے ہوں گے, اس لیے کہ وہ جو بات ہے اس میں کوئی سگنیفیکنس نہیں ہوگی, اس کی کوئی اہمیت نہیں ہوگی, اس کا کوئی نتیجہ برآمد نہیں ہو پائے گا. یقول الذین استضعفوا, جو مستضعف ہیں وہ کہہ رہے ہوں گے, للذین استکبروا, ان لوگوں سے جو مستکبر تھے. یہاں پر دیکھیں میں ایک چیز آپ کو کلیریفائی کر دوں کہ مستضعف کا ورڈ ہمیں خاص معنوں میں سمجھتے ہیں. مستضعف کا ورڈ ہمیشہ اچھا نہیں ہے. انہیں مستضعف کس کو کہتے ہیں کہ وہ جس کو کمزور کر دیا جائے, وہ جس کو کمزور دیکھا جائے, جس کو کمزور سمجھا جائے, وہ مستضعف ہے. یا جس کے بارے میں کوئی باقاعدہ ایفرٹ کرے, چاہے کہ یہ کمزور رہے, یہ مستضعف ہے. یہ ضعیف نہیں ہے, کمزور نہیں ہے, بلکہ یہ سب چیزیں اس میں آ رہی ہیں. مستضعف اگر کوئی اپنی نالائقی کی بنا پر ہے, یہ قطن کوئی قابل تعریف بات نہیں ہے کہ کہیں گے جی ہم مستضعف ہیں. پہلا سوال یہ ہوگا کیوں مستضعف ہیں, کیوں ہیں؟ اور اگر یہ بات ہے کہ جیسے بہت سارے ادوار میں مومنین کے ساتھ رہی ہے کہ وہ اپنے دین کی بنا پر لوگوں کی دشمنی کا شکار ہوتے ہیں, اپنی سچائی کی بنا پر لوگوں کے حسد اور بغض کا نشانہ بنتے ہیں, اور اس وجہ سے لوگ جمع ہو کر ان کو کمزور کر دیتے ہیں, یہ مستضعف خدا کی بارگاہ میں محترم ہے. لیکن بیٹھے ہوئے نہ کوئی ایفرٹ ہے, نہ کوئی کوشش ہے, نہ کوئی حرکت ہے, نہ کوئی خدا کی طرف جانے کے لیے قیام ہے, اس مستضعف کی کوئی اہمیت نہیں ہے خدا کی بارگاہ میں. ٹھیک ہے, ठीक है, और यहां ऐसे ही मुस्तज़फीन की बात हो रही है। बनी इसराइल ने फिरौन की कौम, बनी इसराइल ने तो फिर एक हजरत मूसा के साथ एक एफर्ट की, लेकिन जैसे फिरौन की जो कौम थी मिसाल के तौर पर उनके, अब वो लोग ऐसे ही कि अगर फिरौन की कौम जाके खुदा की बारगाह में कहे कि जी हम तो बड़े मुस्तज़फ थे, ये फिरौन बड़ा जालिम था, तो हमें इसके साथ क्यों जहन्नम में भेज रहे हैं, इसने तो ज़बरदस्ती करा के हमें ये गलत काम करवाए, तो सूरह ज़ुख़रुफ़ की आयतों में कि एक भी नहीं सुनी जाएगी उनकी। तो ये आयत क्या कह रही है कि जो मुस्तज़फ थे वो मुस्तकबरीन से क्या कहने लगे, इन एग्जाम्पल कि जैसे हमारे यहाँ एग्जाम्पल नहीं है कि बेचारे कहते हैं हम देहाती हैं, कमज़ोर हैं, पार्टी में फलां के साथ मिलकर बदमाशी कर रहे हैं, ये गुंडागर्दी कर रहे हैं, ये वही मुस्तज़फ और मुस्तकबिर वाली रिलेशनशिप। खुदा की बारगाह में खड़े हो जाएंगे और इन सब के ऊपर हेडिंग कौन सी है, जालिमीन। कैटेगरीज दो हैं, एक मुस्तज़फीन एक मुस्तकबिरीन, लेकिन ऊपर हेडिंग सेम है, जालिमीन। ठीक है, इसी आयत में पढ़ लीजिए कि काश के तुम देखते कि जब जालिमीन को ठहराया जाएगा रब के बारगाह में और उनमें से एक ग्रुप मुस्तज़फ होगा एक मुस्तकबिर होगा, तो जो मुस्तज़फीन हैं वो मुस्तकबिरीन से कहेंगे लौला अंतुम लकुन्ना मोमिनीन, अगर तुम नहीं होते तो हम यकीनन मोमिनीन में से होते। मैं यही तो आपसे अर्ज कर रहा हूं कि मुस्तज़फ उस वक्त जालिम है कि जब वो हक की खातिर क़याम ना करे, जो अपनी नालायकी की वजह से कमजोर हो वो कतन काबिल तारीफ नहीं है, जो अपनी जिंदगी इस तरीके से गुजार दे कि हमेशा जैसे मिसाल के तौर पर कि माल के पीछे जा रहे हैं, अपनी ख्वाहिशात के पीछे जा रहे हैं, दीन खुदा को कमजोर कर रहे हैं, तो ये मुस्तज़फ, यानी मुस्तज़फ का मतलब देखने में ज़ईफ हैं, कमज़ोर हैं, लेकिन खुदा इनको बिल्कुल अलाउंस देने को तैयार नहीं है, और ये किसके ज़ेर साया चलते रहे अपनी ज़िंदगी में, मुस्तकबरीन के, यानी स्ट्रॉन्ग जो पार्टी वाले, या जो, मैं ये मिसालें इसलिए दे रहा हूँ कि शायद हम ज़्यादा आसानी से समझ जाएं, वो ये कहेंगे आखिरत में खुदा की बारगाह में कि अगर तुम नहीं होते मुस्तकबरीन, यानी ये पावरफुल तबका नहीं होता, तो हम मोमिनीन में से होते, क्योंकि अब उन्हें समझ में आ जाएगा कि वर्थ किसकी है, इज्जत किसकी है। ठीक है ना, इज्जत वाली बात समझ में आ रही है ना कि इज्जत किसकी है, इज्जत फकत ईमान की है। قال الذين استكبروا للذين استضعفوا, फिर जवाब में जो मुस्तकबरीन है वो मुस्तज़फीन से क्या कहेंगे, अनहनु सददनाकुम अनिल हुदा बाद इज जाअकुम, वो कहेंगे कि क्या हम तुम्हारे सामने रुकावट बन के खड़े हो गए थे हिदायत में जब तुम हिदायत तक पहुंच चुके थे, यानी क्या ऐसा था कि तुम हिदायत याफ्ता हो गए थे और हम बीच में रुकावट बन के खड़े हो गए थे, बल कुंतुम मुजरिमीन, नहीं तुम खुद मुजरिम थे और तुम अपने जुर्म होने की बिना पर हमारे पीछे लगे रहे, मुजरिम होने की बिना पर, यानी मुजरिम का मतलब तुम खुद दुनिया परस्त थे, तुम खुद इज्जत हासिल करने के लिए हमारे पास आए, तुमने इज्जत अपनी जिंदगी में खुदा के पास ढूंढने की कोशिश नहीं की, रसूल के पास ढूंढने की कोशिश नहीं की अपनी इज्जत को, मुस्तकबरीन के पास इज्जत तलाश करने की कोशिश की, बल कुंतुम कौमम मुजरिमीन। وقال الذين استضعفوا للذين استكبروا, वो फिर चुप नहीं रहेंगे, वो फिर पलट के बोलेंगे, बल मकर الليل والنهار اذ تأمروننا, नहीं बल्कि तुम्हारा मकर था, तुम्हारा फरेब था सुबह और शाम कि जिसमें तुम हमें उलझाया करते थे, जिसमें तुम हमें इन्हें कमांड करते थे, एनफोर्स करते थे अपने मकर को हमारे ऊपर सुबह और शाम, अन नकफुरा बिल्लाहि व नजअल लहू अंदादा, कि हम अल्लाह से कुफ्र करें और खुदा के लिए किसी को शरीक करार दे दें, और ये तमाम के तमाम काम जो है ना, ये बुत परस्ती नहीं है, ये प्रैक्टिकल शिर्क है, ये कुफ्र भी प्रैक्टिकल है, शिर्क भी प्रैक्टिकल है, कि जब इंसान इज्जत को رزق کو، برکت کو خدا سے ہٹ کر کہیں اور ڈھونڈنا چاہ رہا ہوتا ہے تو وہ پھر اس شرک اور اس ند، اندادہ، ند کہتے ہیں یعنی اس کا ہمسر، اس کا ہمپلہ. وہ اسر الندامتا لما رأوا العذاب. ٹھیک، تو یہ بات یہاں سے واضح ہو گئی. میں اب اس بات کو اور آگے نہیں لے جانا چاہتا، لیکن جو خدا سے ہٹ کر، خدا کو چھوڑ کر عزت ڈھونڈنے والے اور خدا کی بارگاہ کو ترک کر کے عزت تلاش کرنے والے، ان کا اینڈ یہ ہے، وہ کس کیٹیگری میں آئیں گے؟ ظالمین. اور ظالمین میں دونوں قسم کے لوگ ہوں گے. ٹھیک ہے، یہ بہت امپورٹنٹ بات ہے. یعنی ہم لوگ یہ سمجھتے ہیں نا کہ جی میں تو کمزور ہوں، تو کمزور ہوں تو مطلب میرے لیے تو ویسے ہی ایک پروانہ جنت کا آ گیا کہ میں تو نکل ہی جاؤں گا. کمزور ہونا خدا کی بارگاہ میں کوئی فضیلت نہیں ہے، بلکہ کمزور ہونا کسی قسم کی بھی فضیلت نہیں ہے. لیکن یہ ہوتا ہے اور یہ بہت دفعہ ہوا ہے، اور اس کی وجہ انسانوں کی بدبختی ہے کہ جو مومنین ہوتے ہیں وہ تھوڑے سے ہوتے ہیں اور وہ ظالمین کے ظلم اور جبر کے نتیجے میں مستضعف بن جاتے ہیں. ان مستضعفین کی خدا کی بارگاہ میں قدر ہے. وہ مستضعفین ہیں کہ جن کے لیے خدا نے کہا ہے کہ ہاں ان کو ہم نجات دیں گے یا ان کو کرامت و شرف عطا کریں گے. لیکن کمزور ہونے میں کوئی فضیلت و کرامت نہیں ہے انسان کے لیے مستضعف ہونے میں. اور یہ جملہ بھی ابھی ہم نے پہلے پڑھا کہ اگر کوئی انسان واقعاً ولی خدا ہے تو ولی خدا ہونے کا مطلب یہی ہے کہ اس کے لیے دنیا کی زندگی میں بھی خیر و برکت آتی ہے. لہم البشرا فی الحیات الدنیا و فی الآخرہ. یعنی اگر جیسے مثال کے طور پر ہم انقلاب کی بات کریں تو انقلاب میں شروع میں مستضعف ہونا تھا، لیکن تھرو آؤٹ تھوڑی مستضعف ہونا تھا. ایک وقت وہ آیا نا کہ جب خدا نے آپ کو غلبہ دے دیا، ایک وقت وہ آیا نا کہ جب خدا آپ کو اسٹرینتھ والی پوزیشن میں لے آیا.
اسی کے ریفرنس میں وہ بات ہے کہ فرشتے کہیں گے کہ تمہارے دیار اللہ کی زمین کم نہیں تھی، تم اس میں چلے جائیں.
وہ بھی ہے
جی
کہ اگر کسی جگہ پر آپ پھنس رہے ہیں تو بالکل نہیں بیٹھے رہیے وہاں پہ، ہجرت کیجیے وہاں سے.
آیت ہے
بالکل، ہاں آیت ہے، بالکل آیت ہے. ہاں کیوں نہیں تم نے، ان ارض اللہ واسعتا، بے شک اللہ کی زمین وسیع تھی، کشادہ تھی. ہاں تو یہ، ہاں تو یہ والے ایکسکیوز جو ہے نا قرآن میں بہت دفعہ ہیں. فرعون کے اس کا بھی ہے کہ ان کے جتنے بھی وہ لوگ تھے نا جو اس کے ماتحتین تھے، جو فرعون کے ساتھ تھے اور جو ظاہراً خود ظلم نہ بھی کر رہے ہوں لیکن ان کے پیچھے پیچھے لگے ہوئے تھے، وہ سب جائیں گے اس کے ساتھ.
اگر ہم کوئی ایسی چیز نہیں کر سکتے ڈیو ٹو دی گورنمنٹ، جو بھی انوائرمنٹ ہے، تو دیٹس ناٹ این ایکسکیوز کہ ہم،
یہ دیکھنا پڑے گا حتی الامکان، حتی الامکان جو ہے نا، حتی الامکان ہمیں کوئی نہ کوئی اس بارے میں، یعنی ہمیں یہ بات سوچنا پڑے گی کہ اگر خدا ہم سے یہ پوچھے کہ تمہارے سامنے دین کی اقدار خراب ہو رہی تھیں، دین خراب ہو رہا تھا، تو تم نے کیا کیا، تو یہ کہہ کے کوئی نہیں نکل پائے گا کہ ہم مستضعف تھے. یہ کہہ کے کسی کی جان نہیں چھوٹے گی کہ ہم مستضعف تھے اس لیے کچھ نہیں کر پائے. اور مستضعف میں بھی پھر یہی کہا جائے گا کہ اگر تم واقعاً، تمہارے ہاتھ پیر ہر طرف سے بن چکے تھے، تم نے اس زمین کو چھوڑ کے دوسری جگہ کیوں نہیں گئے، ایسی جگہ کیوں نہیں تم نے تلاش کی کہ جہاں پر تم دین کے مطابق زندگی بسر کر سکتے. تو یعنی جیسے ابھی جو ہم بھی جو بات کر رہے ہیں، ہماری نیت بھی یہی ہے کہ اس معاشرے کے اندر جب آبزرویشن یہ ہے کہ یہاں پر دینی اقدار کو مٹانے والا ماحول اور سامان موجود ہے، تو حتی الامکان ہمیں اس کے خلاف قیام کرنا ہے، جس حد تک ہمارے لیے پاسبل ہے اس کے خلاف جہاد کرنا ہے، مجاہدہ کرنا ہے، انہیں مومنین کو آمادہ کرنا ہے اس بارے میں کہ وہ اس رستے کو پہچانے جو دین کا رستہ ہے، اور دھوکے میں نہ رہیں، کسی سامری اور قارون کے دھوکے میں نہ آ جائیں. کیونکہ سامری تو کر ہی رہا ہے کام، कि गौशाला और बछड़ा बना के लाता है, उसमें एक शोभदा पैदा करता है और कहता है ये तुम्हारा खुदा है। और इतने सारे जो मुसलमान है, वो बनी इसराइल सारे मुसलमान ही थे ना, वो सब मूसा हारून भूल के उसके आगे सजदा करना शुरू हो। तो खुदा ने ये सारे के सारे वाकयात हमको स्टोरी के लिए थोड़ी सुनाए, हमारा भी यही हाल है, ये सब कुछ हमारे अंदर भी हो रहा है। तो ये वाली मुस्तज़फ की फिलॉसफी नहीं चलने वाली है कि जो कुछ हम कहेंगे जी हम तो कुछ कर नहीं सकते थे, मुस्तज़फ थे, खुदा कहेगा जी जी ठीक है जाइए, जन्नत आपकी हो गई। तो इस किस्म के, और इसीलिए मैंने ये आयतें ख़ास तौर से सूरह सबा की पढ़ी कि जब खुदा मुस्तज़फीन और मुस्तकबरीन इन्हें जिनको वो फॉलो करते थे, जिनके पास जिनके पीछे चले थे इज्जत हासिल करने के लिए, जिनकी पार्टी को फॉलो किया था, जिनकी स्ट्रेंथ को फॉलो किया था, दोनों को बराबर खड़ा करेगा और अंडर द सेम बैनर। वलाउ तरा इज़्ज़ालिमूना मौकूफूना इंद रब्बिहिम, कि जालिमीन खड़े किए जाएंगे तेरे रब की बारगाह में, उसमें मुस्तज़फ भी हैं मुस्तकबिर भी हैं। तो मैंने आपको ये बताया कि मुस्तज़फ का मतलब जो है ना वो नहीं है जो शायद हम समझते हैं। मुस्तज़फ का मतलब है कि जिसको ज़ईफ बना दिया गया या जिसको ज़ईफ की हैसियत से देखा गया समझा गया, वो मुस्तज़फ है। जी जी जी, वो जो आप जैसे फरमा रहे हैं हसन भाई कि अगर दुनिया की जो दौलत और वसाइल हैं वो 2% के हाथ में हैं और 98% लोग जो हैं वो उससे महरूम है। खैर, इसमें भी बहुत सारे लोग ऐसे हैं कि जिन्होंने बहुत माल व दौलत हासिल की है, शायद परसेंटेज ज़्यादा हो, लेकिन परसेंटेज से हमें बहस नहीं है। लेकिन इसका फैसला जो है ना वो इस बात पर होगा कि उन 98% लोगों ने इस खराबी को समझने के बाद क्या किया, कमजोर होके और कमजोर बन के बैठ रहने में कोई फजीलत नहीं है। मसलन इसीलिए इमाम खुमैनी जैसे लोगों की फजीलत है कि उन्होंने इस बात को नहीं कबूल किया कि ठीक है अगर हमारी दौलत पर आके बरतानिया और फ्रांस और फलां फलां हमारे दौलत पर मुल्क की दौलत पर काबिज हो गए या हमें उन्होंने कमज़ोर कर दिया तो जी हम कमज़ोर अपनी कमज़ोरी का बहाना बना के और एक कोने में बैठ के नमाजें पढ़ते रहें या खाली इबादतें करते रहें। तो खुदा इस चीज़ को देखेगा, यानी यहाँ पर क़याम इब्राहिमी और मूसवी की ज़रूरत है कि जिस तरीके से कि हज़रत इब्राहीम अलैहिस्सलाम ने तने तनहा होते हुए बुतखाने को वीरान किया है और हज़रत मूसा अलैहिस्सलाम ने बग़ैर किसी मादी ताकत और वसाइल के होते हुए उसके ख़िलाफ़ खड़े हुए हैं खुदाई ताकत पर, तो ये खुदा का वादा है कि ये मुस्तज़फ़ वगैरह होने से कुछ नहीं होता है। अगर तुम मेरे लिए क़याम करोगे तुम्हारे रस्ते मैं खोलूँगा, तुम्हारे रस्ते मैं बनाऊँगा, ये असल बात है। तो वो जो भी हैं, यानी ये तो हमें पता है कि ये सारा फितना फसाद और फिरौनियत, कोई फिरौन के मरने से फिरौनियत थोड़ी ख़त्म हो गई है, फिरौनियत आज भी उसी ज़ोर और शोर से जारी है। लेकिन मसला ये है कि जो लोग फिरौन के जुल्म का शिकार हैं और कमज़ोर बना दिए गए हैं, वो दीन खुदा और अकदार इलाही के लिए क़याम करने पर तैयार हैं या नहीं है, अंजाम का तायुन इससे होगा। जी
नेवर क्वीन चैट में तो क्वीन
मैं एक मिनट जरा सो रुके, मैं आपको ये भी सुनाई दूं। देखें, ये सूरह ज़ुख़रुफ़ की आयतें हैं 53, 54, 55, वही फिरौन का जो मैं कह रहा था, ये भी सुन लें कि फिरौन के बारे में कहा फस्तखफ़ा कौमहू, फिरौन ने अपनी कौम को क्या किया, खफीफ कर दिया, हल्का कर दिया। यानी उसने जो ये सारे के सारे ब्लफिंग की, जो पूरी ब्लफिंग जो आजकल के दौर में, जिसको मैं आपसे कह रहा हूँ कि वही जो पूरा एंटरटेनमेंट वाली जो पूरी एक इंडस्ट्री है सामरी वाली, वो सामरी वाली इंडस्ट्री का मेन पर्पस क्या है, लोगों को हल्का कर दें, खफीफ कर दें, वज़न निकाल लें उनमें से। क्योंकि जो लोग और जो अकवाम अकदार इलाही से दूर हो जाएंगी वो हल्की हो जाएंगी, उनका वज़न ख़त्म हो जाएगा। फस्तखफ़ कौमहू, यही काम फिरौन ने किया, फ़अताऊ हो, और उन लोगों ने उसकी इताअत कर ली। ये बनी इसराइल की बात नहीं हो रही है, माइंड यू। फस्तखफ़ कौमहू, अपनी कौम, फिरौन की अपनी कौम की बात हो रही है, और उन्होंने हल्के होने के बाद उसकी इताअत कर ली, उसकी पावर और माइट के आगे झुक गए। क्या खुदा इनको अलाउंस दे रहा है? इन्नहुम कानू कौमन फासिकीन, वो खुद फासिक लोग थे, वो खुद हुदूद इलाही को तोड़ने वाले लोग थे, वो खुद बदकार थे। इस वजह से फिरौन के हथकंडे उन पर कारामद हुए, फिरौन का जोर उन पर चला। फिर जब खुदा की तरफ से फैसला आया तो क्या बच गया वो? फलम्मा आसफूना इंतकमना मिनहुम, बस जब उन्होंने हमें हमारे गजब को दावत दी, क्योंकि वल्लाहु अज़ीज़ुन वंतकाम, जो अल्लाह की इज्जत के मुकाबले में खड़ा होने की कोशिश करता है तो उसे इंतकाम इलाही का सामना करना पड़ता है। तो ये फिरौन और कारून और सामरी जैसे लोग जो है ना, ये इज्जत इलाही को ललकारते हैं, तो इंतकाम खुदा का शिकार होते हैं। फलम आसफूना, जब इन्होंने हमें गजब दिलाया, इंतकमना मिनहुम, हमने उनसे इंतकाम लिया, فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ, और हमने सब के सब को गर्क किया, यानी कि खाली फिरौन और उसके सरदारों को, वो सब भी गए उसके साथ। और इसी तरीके से सूरह अंबिया या सूरह हूद की आयतों में भी ये जुमला मौजूद है कि फिरौन जो है उसको अइमतन यदउना इलन नार कहा है, इमाम कहा है, आग का इमाम, इमाम है, पूरे जथे को अपने साथ लेके गया है। तो ये बात जहन में रहे कि ये कोई एक्सक्यूज नहीं है खुदा की बारगाह में, और ये बात हो रही है फिरौन की अपनी कौम की, बनी इसराइल की बात नहीं हो रही है, जिसको उसने हल्का कर दिया, जिसको उसने ब्लफिंग करके मुख्तलिफ डिवाइड एंड रूल की पॉलिसी सब फिरौन ने की थी, और ये कुरान में मौजूद है। इन सारे तरीकों से उसने अपनी कौम को हल्का किया, उनसे अपनी इताअत करवाई। क्यों वो इताअत उन्होंने की? इसलिए कि वो खुद फासिक थे। हम क्यों हमारे सर झुक जाते हैं जुल्म के आगे? अपनी बदकारी की वजह से, अपने गुनाहों की वजह से। कोई किरदार नहीं है हमारे पास, हम खुद माल की हवा से मुब्तला हैं। इस पर डिपेंड करती हैं सारी बातें। अगर नहीं है ठीक है, उसके बाद आप मुस्तदफ हो जाएं, आप अल्लाह के रास्ते में काम करें, आप दीन की राह में एफर्ट करें, आप मुस्तदफ हो जाएं, कोई मसला ही नहीं है, फिर वो कोई प्रॉब्लम नहीं, वो मुस्तदफ यकीनन काबिल तारीफ है। लेकिन ये कि बैठे हुए हैं जी, कुछ नहीं है, कोई हरकत नहीं है, कोई हिलजुल नहीं है, कोई एफर्ट नहीं है, कोई वही के वही तौर तरीके हैं जो सारे के सारे अहले बातिल के हैं, और उसके बाद हम कह रही मैं तो कुछ नहीं कर सकता, मैं तो कमज़ोर हूँ, तो वो उसी में जाएंगे जो सूरह सबा की आयत में बात हो रही थी। तो इज्जत वाला पहलू समझ में आ गया, मैं उम्मीद करता हूँ इंशाल्लाह आप लोग सवाल भी कर लिया करें तो अच्छा ही लगेगा। अगर इस हवाले से अभी ना हो बाद में कर लें, दोबारा सुन के वो देख के उसको कर लें, लेकिन ये टॉपिक बहुत अहम है, बहुत अहम है और बहुत ज़्यादा प्रैक्टिकल है। और जैसा मैंने कहा, मैं फिर उस जुमले को दोहरा देता हूँ कि हमारी ज़िंदगी की दौड़ ही इज्जत और ज़िल्लत की दौड़ है, یعنی کون خدا کی بارگاہ میں باعزت ہو کر اپنے اختتامی مرحلے تک پہنچتا ہے اور کون خدا کے نظام میں ذلیل ہو کر یہاں سے نکلتا ہے، دوڑ ہی ہے یہ. تو یہ آیت اور اس کے ذیل میں ہونے والی بحث و گفتگو جو ہے نا، وہ اس کو پہلو کو بہت اچھے طریقے سے انشاءاللہ کلیریفائی کر دیتی ہے اور کرے گی انشاءاللہ العزیز. وصلی اللہ علی سیدنا محمد والہ الطاہرین، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.